FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. सरकारी कार्यालयहरूको सूचना प्रणालीलाई प्रभावकारी र थप व्यवस्थित बनाउनु पर्नेमा सरकारलाको जोड. सुर्खेतमा लिखित रूपमा सूचना माग्ने सेवा गराई कम.
बाँकेमा पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसा, उजुरी दर्ता हुने क्रम बढेको प्रहरीको भनाई. चालु आर्थिक वर्षको 5 महिनामा यस सम्बन्धी 126 उजुरी दर्ता.
राष्ट्रिय सभा गठनमा अन्यलता कायमै, पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढ्ने माओवादी केन्द्रको भनाई.
र सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुरको विजयी सुरुवात, काठमाडौँ 7 विकेटले पराजित. हिमाल, पहाड, तराई, कोही छैनन् पराई. बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सरकारी कार्यालयको सूचना प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ. उहाँले कसैले मागेपछि मात्रै सूचना दिने सरकारी कार्यालयको पुरानो चलनलाई परिमार्जन गरेर नागरिकलाई दिन मिल्ने र सार्वजनिक चासोका विषयहरू सहज रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएको छ. जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी संघको नियमित बैठकमा प्रमुख जिल्ला अधिकारी कार्कीले पछिल्लो समय सूचना दिने प्रणालीमा सकारात्मक परिवर्तन भएको भन्दै अझ व्यवस्थित गराउनु पर्नेमा जोड़ दिनुभयो. बैठकमा उपस्थित सूचना अधिकारीहरूले सार्वजनिक गर्नका लागि कानूनमा उल्लेख गरिएका सूचनाहरू सहज रूपमा उपलब्ध गराउँदै आएको बताएका छन्. उनीहरूले हालसम्म मौखिक रूपमै सूचना माग गरे भएकाले त्यसै अनुसार उपलब्ध गराएको र लिखित रूपमा सूचना माग गर्ने सेवा गराई कम भएको बताएका छन्.
जिल्ला प्रहरी कार्यालय बाँकेले पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ. महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको 5 महिनामा यस सम्बन्धी 126 महिला सम्बन्धी उजुरी दर्ता भएका छन्। प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले सामान्य विषयमा भए पनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनको उजुरी दर्ता हुने गरेको पाइएको बताउनुभयो. यस्तै चालु आर्थिक वर्षमा महिला तथा बालबालिका हराएको 108 निवेदन परेको मगरले बताउनुभयो. चालु आर्थिक वर्षमा अलपत्र अवस्थामा फेला परेका र उद्धार गरिएका बालबालिका तथा महिलाको संख्या 12 रहेको र सिमानाकाबाट प्रहरीले 91 महिला तथा बालबालिकालाई उद्धार गरिएको उहाँको भनाइ छ.
भारतमा काम लगाइदिन्छु भन्दै झन्दै 14 लाख रुपियाँ ठगी गर्ने 5 जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ. उनीहरूबाट ठगिएका 21 युवा युवतीको पनि उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ. ठगी धन्दा सञ्चालन गर्ने बाँकेको कोहलपुर 11 विवेक चौधरी, दाङ दङ्गी शरण 4 एवन चौधरी, तुलसीपुर 7 शान्ति चौधरी, सन्दीप चौधरी र निमा चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो. पक्राउ परेका 5 विवेक र एवन मुख्य अभियुक्त रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताउनुभयो. यसैगरी युवा युवतीलाई भारततर्फ लैजान लागिरहेका अन्य 3 पनि पक्राउ परेका छन्। युवा युवतीहरूलाई कामको प्रलोभन देखाउँदै उनीहरूले सीमापार गर्ने क्रममा प्रहरीले उद्धार गरेको हो. पक्राउ परेका 5 ठगी मुद्दा दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो. पक्राउ परेका 5 दाङ, बाँकेको नेपालगञ्ज र कोहलपुर तथा बर्दियाका गरी 21 युवा युवतीलाई भारतको आग्रामा राम्रो कम्पनीमा मार्केटिङको काममा लगाइदिन्छौ भन्दै भारततर्फ लैजाने लागेको प्रहरीले जनाएको छ. पीडित युवा युवतीसँग ताज फेसनको सदस्य बनाई कम्पनीले उत्पादन गरेको विभिन्न कपडाहरू खरिद गर्न लगाई 13,78,485 रुपियाँ लिएको पाइएको प्रहरीले जनाएको छ.
ठाकुरबाबा नगरपालिकाले स्थानीय समस्या पैलाउन र छनौट भएका आयोजनाहरूलाई प्राथमिकतामा गर्नको लागि वडा वडामा अन्तर्क्रिया कार्यक्रम जारी राखेको जनाएको छ। पहिलो चरणमा सार्वजनिक सुनाएपछि अहिले प्रत्येक वडाहरूमा स्थानीयसँग अन्तर्क्रिया गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा आर्थिक वर्ष 74-75 छनौट भएका वडा स्तरीय र नगर स्तरीय योजनाहरू प्रभावकारी कार्यान्वयन गर्ने विषयमा सरकारवालासँग सुझाव लिइएको छ। नगरपालिकामा आएको कुन आयोजनालाई कसरी र कुन प्राथमिकतामा राखेर अघि बढ्ने भन्ने विषयमा स्थानीय बासिन्दाबाट आएका सल्लाह सुझाव र गुनासालाई पनि सम्बोधन गरिएको कार्यालयले जनाएको छ। वडा नम्बर 1 अन्तर्क्रिया गरिएको छ भने यसअघि 2, 6 र 7 वडा नम्बरमा सम्पन्न भइसकेको ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेलले बताउनुभयो।
बाँके बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको वास्तविक संख्या, यसको अवस्था, वासस्थान र आहारा प्रजातिको बारेमा जानकारी लिन बाघ गणना जारी राखिएको छ। आधुनिक क्यामेरा ट्र्यापिङ प्रविधिको प्रयोग गरी 1 गतेदेखि थालेको बाघ गणनाले निरन्तरता पाएको छ। बर्दिया र बाँके निकुञ्ज क्षेत्रलाई 3 ब्लकमा विभाजन गरी 112 प्राविधिक सहितको विशेषज्ञ टोली बाघ गणनाको लागि खटाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो। बाघ गणनाका लागि निकुञ्जभित्र 2-2 किलोमिटरको दूरीमा 15 दिनसम्म 200-220 क्यामेरा जडान हुनेछन् भने आवश्यकता अनुसार हात्ती पनि प्रयोग गरिने भएको छ। गणनाका लागि 10 समूह बनाइएको र हरेक समूहका 8-8 प्राविधिक सहित केही सहयोगी पनि रहने भएका छन्। यस्तै बाघ हिँड्ने सम्भावित बाटोको दायाँ बायाँ दुवैतर्फ करिब 6 मिटरको दूरी र करिब 45-60 सेन्टिमिटर उचाइमा क्यामेरा जडान गरिएको छ। क्यामेरा राखेको स्थानबाट कुनै पनि जनावर मानिस आउजाउत गरेमा पनि ती सबै स्वचालित क्यामेरामा उल्लेख हुने भण्डारीको भनाइ छ। सन् 2017 बाघ गणना अनुगमनबाट बर्दियामा 62 वयस्क पाटे बाघ भेटिएका छन् भने सन् 2016 गरिएको बाघ अनुगमनका क्रममा 56 वयस्क र 29 बच्चा बच्ची गरी 85 पाटे बाघ भेटिएका थिए।
भौगोलिक विकटताले अध्ययन गर्न आवश्यक उपकरण ढुवानीमा कठिनाई हुँदा जाजरकोटको नरसिंहगाड जलविद्युत आयोजनाको डिपिआरको काम प्रभावित भएको छ। जाजरकोटको दुर्गम ठाउँ लखामा निर्माण हुन थालेको जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्ने कामका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिनाई भएपछि काम प्रभावित भएको हो। आयोजनाको प्रबन्धक नरसिंहगाड हाइड्रो पावर कम्पनीले भने निर्धारित समयमा विस्तृत आयोजना काम सम्पन्न गर्ने जनाएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह भण्डारीले संघ र प्रदेशको चुनावले काम ढिलाइ भएको भन्दै अब तत्कालै काम सुरु हुने बताउनुभयो। आयोजनाले जाजरकोटको कालीमाटीबाट लैखमसम्मको 11 किलोमिटर सडक मार्ग निर्माण गरिरहेको छ। सन् 2012 नेपाल विद्युत प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनमा 410 मेगावाट उत्पादन गर्न सकिने देखाएको छ। सुक्खा मौसममा लगातार 10 घण्टा बिजुली उत्पादन गर्न सकिने गरी निर्माण गर्न थालिएको आयोजनाको बाँध 200 मिटरभन्दा अग्लो हुने अनुमान गरिएको छ। झन्डै 200 रोपनी जग्गाको मुआवजा निर्धारण भइसकेकाले ती जग्गामा जग्गाधनीलाई मुआवजा वितरण गर्ने कार्य पनि भइरहेको जनाइएको छ। आयोजना निर्माणका लागि नलगाड हाइड्रो पावर कम्पनीलाई ऊर्जा मन्त्रालयले अध्ययन अनुमति पत्र दिएको छ। हामीसँग छिमेक सरफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजिल हामीले सरकारी कार्यालयको सूचना प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउनु पर्नेमा सरोकरालाको जोड़, सुर्खेतमा लिखित रूपमा सूचना माग्ने सेवा गराई कम, बाँकेमा पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका गुजुरी दर्ता हुने क्रम बढेको प्रहरीको भनाई, चालू आर्थिक वर्षको 5 महिनामा 126 उजुरी दर्ता लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रमुख तीन दलहरू बीच राष्ट्रिय सभा गठनमा कुरा नमिल्दा नयाँ सरकार निर्माणमा ढिलाइ भएको छ। वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्रले बहुमती प्रणालीको आधारमा राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान लिएका छन्। त्यसैगरी नेपाली कंग्रेसले भने एकल संक्रमणीय प्रणालीका आधारमा राष्ट्रिय सभा गठनको माग गरिरहेको छ। सरकारले राष्ट्रिय सभा गठनको लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पठाइसकेको भए पनि तर दलहरूको विवादका कारण भने राष्ट्रपतिबाट अध्यादेश जारी भएको छैन। एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले नयाँ सरकार निर्माणमा राष्ट्रिय सभाले कुनै पनि अप्ठ्यारो नपार्ने बताएको छ। त्यस्तै नेपाली कंग्रेसले भने राष्ट्रिय सभाको गठन बिना नयाँ सरकार निर्माणको बाटो नखुल्ने दावी गर्दै आएको छ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा गठन सम्बन्धी विवाद समाधान राजनैतिक सहमतिबाट खोज्नुपर्ने निष्कर्ष निकालेको छ। चुनावपछि पहिलो पटक बसेको कार्यालयको बैठकले राष्ट्रिय सभा सम्बन्धी विवाद राजनैतिक विषय भएको भन्दै सहमतिको आधारमा निकास खोज्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता पम्फा भूषालले यसबारे प्रमुख दलका शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको बताउनुभयो। बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी सरकार गठनका लागि एमालेसँग छलफललाई तीव्रता दिने निर्णय पनि गरेको जनाइएको छ। प्रवक्ता भूषालले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्ने भन्दै अब पार्टी एकता कसैले रोक्न चाहे पनि नरोकिने दावी गर्नुभयो।
प्रधान न्यायाधीश गोपाल पराजुलीले छिटो र सहज रूपमा न्यायको पहुँच पुर्याउने योजनाका साथ काम गरिरहेको बताउनु भएको छ। न्याय परिषदको 27 स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहज रूपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार एसोसिएसनका साथै सरोकारवाला निकाय सबैलाई सहकार्यका लागि आग्रह समेत गर्नुभयो। प्रधान न्यायाधीश पराजुलीले न्यायाधीश नियुक्त सरुवा लगायतका काममा सक्षमता व्यावसायिकता र इमान्दारीता केन्द्रमा राखेर काम गर्न परिषदका सबै सदस्यलाई आग्रह गर्नुभयो।
दाङको तुलसीपुर उपमहानगरपालिकाको पातो खोला र भमे खोलाबाट अवैध रूपमा बालुवा गिटी सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। अवैध बालुवा र गिटी ढुवानी गरिरहेको अवस्थामा रा एक त 1278 र रा एक त 2261 नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ। नदीजन्य वस्तु उत्खननका लागि ठेक्का नभएको भमके खोला र पातो खोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट ती ट्र्याक्टरहरूले बालुवा र गिट्टी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा अटो रिक्साको ठक्करबाट एकजनाको ज्यान गएको छ। ज्यान जानेमा पुनर्वास नगरपालिका 11 भीम बस्तीका 29 वर्षका भीमसिंह ठकुरी रहेको प्रहरीले जनाएको छ। पे 1-31-36 नम्बरको अटो रिक्साले ठकुरीलाई डोके बजारबाट घरतर्फ साइकलमा जाँदै गर्दा ठक्कर दिएको थियो। घाइते हुनुभएका ठकुरीको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो।
कंग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जिल्ला र प्रदेशको विकास र पार्टी संगठन विस्तार कार्यलाई अब सँगसँगै लगिने बताउनु भएको छ। सदस्य थानीले पश्चिम सुर्खेतको गुटुर लगाममा आयोजित धन्यवाद कार्यक्रममा विकासको काम र संगठन विस्तार तथा सुदृढीकरणलाई सँगसँगै लिइने बताउनुभयो। जिल्लाको विकासका लागि निर्वाचित सदस्यहरूभन्दा कम नहुने भन्दै नेता थानीले आफ्नो क्षमतालाई भ्याएसम्मको काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो। उहाँले निर्वाचनमा मत दिने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद समेत दिनुभएको छ। कंग्रेस सुर्खेतका पार्टी सभापति कमलराज ढेकमीले पार्टीले प्राविधिक कार्यालय मात्रै हारेको भन्दै सैद्धान्तिक रूपमा सबैभन्दा अगाडि रहेको बताउनुभयो। उहाँले नेता कार्यकर्ताहरूलाई उत्साहित भएर अहिलेदेखि नै संगठन विस्तारमा लाग्न जोड दिनुभएको छ। कार्यक्रममा पूर्व मन्त्रीहरू शिवराज जोशी, खड्गबहादुर बस्याल ले आगामी निर्वाचनलाई लक्ष्य बनाएर पार्टीलाई क्रियाशील र शुद्धिकरण बनाउनु पर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा कंग्रेस सुर्खेतका जिल्ला सदस्य गजराज जोशी, मायाराम जैसी लगायतको उपस्थित रहेको थियो। हामीसँग विदेश र खेल खबर अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शिविरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीमा स्थानीय तहमा कसरी पारस्परिक जवाबदेहिताको वातावरण सृजना गर्न सकिन्छ भन्ने बारेमा सरोकारवालासँग अन्तर्क्रिया भएको छ। सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकीले आयोजना गरेको कार्यक्रमको नागरिक समाज र नवनिर्वाचित जनप्रतिनिधिहरूको उत्तरदायी र जवाबदेहिताका बारेमा छलफल गरिएको छ। कार्यक्रममा नेपालगंज उपमहानगर नगरपालिकाका कार्यालयका मेयर डाक्टर धवल शमशेर राणाले नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नागरिक समाजले स्थानीय विकास र समृद्धिका लागि सकारात्मक दबाव दिनुपर्ने बताउनुभयो। उपमेयर उमा थापा मगरले पनि नयाँ संघीय संरचनामा पारस्परिक जवाबदेहिताका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले स्थानीय तहमा पारस्परिक जवाबदेहिता र उत्तरदायित्वलाई दिगो बनाउनु पर्नेमा जोड दिनुभयो।
प्रदेश नम्बर छको राजधानी सुर्खेत नै हुने नवनिर्वाचित सांसद धर्मराज रेग्मीले बताउनु भएको छ। दैलेख प्रदेश नम्बर एकबाट निर्वाचित सांसद रेग्मीले सुर्खेतमा प्रादेशिक राजधानी बनाउने विषयमा आवश्यक बहस गर्न गलत भएको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै नवनिर्वाचित सांसद रेग्मीले मौसमी राजधानी जुम्ला बनाउने भन्ने सवाल तार्किक नभएको बताउनु भएको छ। उहाँले अहिलेको सरकार कामचलाउ अवस्थामा रहेकाले अब हुने नियुक्ति सरुवा जस्ता निर्णयलाई नयाँ सरकारले मात्र गर्न सक्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय सभा गठन नभए पनि नयाँ सरकार गठनमा कुनै जटिलता नरहेको स्पष्ट पार्नुभयो।
मङ्सिरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको चुनावमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ। चुनाव सम्बन्धी सबै काम सकिएपछि उनीहरूलाई प्रहरीले हिरासतबाट छाडेको हो। जिल्ला प्रशासन कार्यालय दाङले उनीहरूलाई सामान्य धरोटीमा रिहा गरेको दाङका निमित्त प्रहरी प्रमुख हरिबहादुर बिसीले बताउनुभयो। चुनावमा चुनाव गतिविधि विरोधी गर्न सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका 31 कार्यकर्तालाई फरक फरक स्थान र मितिमा पक्राउ गरिएको थियो। विभिन्न ठाउँमा चुनाव विरोधी गतिविधि बढेपछि शान्ति सुरक्षामा खलल पार्न सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो।
भेरी खबरमा लागौं। एउटा विदेशको खबरतिर, अमेरिकाको वासिङटनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा 6 ज्यान गएको छ। घटनामा 100 धेरै घाइते भएको सिएनएनले जनाएको छ। राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल झरेको जनाइएको छ। सरकारी अधिकारीले 6 ज्यान गएको बताए पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। घाइते तथा ज्यान गुमाउनेको एकिङ विवरण अहिलेसम्म नआएको वासिङटन प्रहरीले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। काठमाडौँमा हिजोदेखि शुरू भएको सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याउटियासले विजय शुरूआत गरेको छ। किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हिजो सम्पन्न खेलमा ललितपुरले काठमाडौँलाई किङ्स इलेभेनलाई 7 पराजित गरेको थियो। ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक बनेको थियो। काठमाडौँले दिएको 90 सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा ललितपुरले 16.4 ओभरमा मात्र 3 गुमाएर पूरा गरेको हो। ललितपुरका लागि भारतीय ब्याट्सम्यान जय किशन कोलसोवालले सर्वाधिक अभिजित 44 रन र कप्तान मल्लले भने 20 रन बनाउनु भएको थियो। काठमाडौँका लागि मेरे गाने फर्नान्डोले भने 2 तथा सुम्पाल कामीले 1 विकेट लिनुभएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले 18.3 ओभरमा सबै विकेट गुमाउँदै मात्र 89 रन बनाएको थियो। काठमाडौँका लागि ओपनर अमित श्रेष्ठले 27 रन बनाउनु बाहेक अन्यले भने सन्तोषजनक रन बनाउन सकेनन्। ललितपुरमा भारतीय बोलर सुबोध भाटीले सर्वाधिक 4 विकेट लिँदा ललित राजवंशीले भने 3 तथा मिहबुब आलमले 2 र योगेश नागरले भने 1 विकेट लिनुभएको थियो। 6 टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले भने 21,00,000 हात पार्ने भएको छ।
धनगढीमा जारी तेस्रो संस्करणको फरेस्ट पशुपति कप फुटबल प्रतियोगिताको अतोरिया र फुलबारी क्लब सेमी फाइनलमा प्रवेश गरेका छन्। धनगढी रङ्गशालामा भएको दुवै क्वार्टर फाइनलमा जित हात पार्दै अतोरिया र फुलबारी अन्तिम 4 पुगेका हुन्। पहिलो क्वार्टर फाइनलमा पिएफ अतुरियाले आयोजक फारेस्ट पशुपति युवा क्लब बीलाई 4-0 हराउँदै सेमी फाइनल पुगेको हो। मणिराम चौधरीको ह्याट्रिकमा पिएफले सहज जित दर्ता गरेको हो। यसै गरी धनगढी रङ्गशालाङमै भएको दोस्रो क्वार्टर फाइनलमा न्यू बुद्ध युवा क्लब फुलबारीले फारेस्ट अतुरिया स्पोर्ट्स एकाडेमीलाई ट्राई ब्रेकरमा 5-4 हराएको हो। निर्धारित र थप गरिएको समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारी कार्यालयहरूको सूचना प्रणालीलाई प्रभावकारी र थप व्यवस्था बनाउनु पर्नेमा सरकारलाको जोड। सुर्खेतमा लिखित रूपमा सूचना माग्ने सुवाह गराई कम।
बाँकेमा पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका उजुरी दर्ता हुने क्रम बढ्दो। चालु आर्थिक वर्षको 5 महिनामा 26 उजुरी दर्ता।
राष्ट्रिय सभा गठनमा अन्यलता कायमै पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढ्ने माओवादी केन्द्रको भनाई।
र सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुरको विजय सुरुवात, काठमाडौँ 7 विकेटले पराजित। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।